यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। पुनर्निर्माणका बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन। आगामी वैशाख 20 गतेभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको भनाई। कोरोना भाइरस विरूद्धको दुवै खोप लगाएकाहरूलाई यही पुसको अन्तिमबाट बुस्टर डोज खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी। र विश्व खाद्य कार्यक्रमद्वारा द्वन्द्वग्रस्त मुलुक यमनलाई दिँदै आएको सहयोगमा कटौती।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले पुननिर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री देउवाको अध्यक्षतामा आज बसेको निर्देशक समितिको 21 बैठकमा पुनर्निर्माणका बाँकी कार्यमा बजेटको अभाव नहुने बताउनुभयो। प्रधानमन्त्री देउवाले 2072 सालको भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विस्थापित परिवारको पुनर्स्थापना सम्बन्धी कार्यलाई सफलतापूर्वक सम्पन्नताको चरणमा पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिनुभयो। त्यस अवसरमा निर्देशक समितिका उपाध्यक्ष एवं नेकपा एमालेका नेता सुभाष नेम्वाङले पुननिर्माणका अनुभव र सिकाईलाई संस्थागत सम्झनामा राख्न सुझाव दिनुहुँदै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप सशक्त र अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड़ दिनुभयो। निर्देशक समितिको आजको बैठकले प्राधिकरण अन्तर्गत भइरहेका कार्य तथा हक दायित्व सम्पत्ति श्रेष्ठता कागजात तथा विवरणको हस्तान्तरण सम्बन्धमा पनि निर्णय गरेको छ। प्रतिनिधि सभाको आजको बैठकले 4 अध्यादेशहरू स्वीकृत गरेको छ। बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश र रेलवे अध्यादेश 2078 स्वीकृत गरेको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच अध्यादेशहरू स्वीकृत भएको हो। आजको बैठक शुरू हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले नाराबाजी शुरू गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सभाको नियमित कार्यसूचीमा प्रवेश गरी आफ्ना असहमतिलाई राख्न अनुरोध गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक यही पुस 18 गते आइतबार दिउँसो 1 बजे बस्नेछ। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत भएको निर्वाचनको सम्पूर्ण परिणाम भोलि मात्र आउने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज खसार्य आदिवासी जनजाति र दलित क्लस्टर तर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ। दलित क्लस्टर तर्फको केन्द्रीय सदस्यको मतगणना आजै राति 10 बजेसम्ममा सकेर अन्य क्लस्टरको मतगणना आजका लागि स्थगित गरिने र भोलि बिहानबाट मतगणना फेरि शुरू गरिने नेपाली कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो।
यो चाहिँ तपाईँको दलितको चाहिँ आज 10 बजेसम्म परिणाम आउँछ, अरूको चाहिँ भोलि आउँछ, आज 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 भ्याउँदैन। 10 बजे बन्द हुन्छ, भोलि भएपछि भोलि यो दुइटा सकिन्छ। तपाईँको चाहिँ यो आदिवासी जनजाति चाहिँ तपाईँको आज लगभग 2000 मत जति गर्न सकिन्छ। खसारेको चाहिँ लगभग 2500 जति गर्न सकिन्छ। आज
दलित क्लस्टर तर्फको मतगणनाको अन्तिम परिणाम आज घोषणा हुनेछ भने खसारे र आदिवासी जनजाति क्लस्टर तर्फको मतगणनाको अन्तिम परिणाम भोलि मात्र घोषणा हुने निर्वाचन समितिले जनाएको छ। खसारेबाट 13 जना, आदिवासी जनजातिबाट 15 जना र दलित क्लस्टरबाट 9 जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसको विधानमा छ। यी 3 क्लस्टर बाहेकको निर्वाचन परिणाम यसअघि नै आइसकेको छ। नेपाली कांग्रेसको जनकपुर धाममा जारी प्रदेश नम्बर 2 अधिवेशन अन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ। मतपत्र छपाईमा ढिलाइ भएको भन्दै भोलि बिहान 8 बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन संयोजक प्रहलाद गौतमले जानकारी दिनुभयो। भोलि बिहान 8 बजेदेखि मतदान शुरू गरिने उहाँले बताउनुभयो। हिजो मंगलबार उम्मेद्वारहरूले मनोनयन दर्ता गराएपछि आज बिहान 8 बजेदेखि मतदानको समय तालिका निर्धारण गरिएकोमा मतपत्र छपाईमा ढिला भएको भन्दै मतदान कार्यतालिका परिवर्तन गरी आज दिउँसो 1 बजेदेखि हुने निर्वाचन समितिले तय गरेको थियो। यसअघि आजै मतदान हुनुपर्ने र रातिको समयमा मतदान गर्न नहुने भन्दै दुई पक्षबीच केही बेर झडप समेत भएको थियो। दुई समूहबीच झडप हुन थालेपछि अधिवेशन स्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो। कांग्रेस प्रदेश नम्बर 2 को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पार्टी कार्यालय कोटेश्वरमा आज आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता एवं प्रचार विभाग प्रमुख कृष्ण बहादुर महराले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। प्रवक्ता महराले राष्ट्रिय सम्मेलनमा नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका विषयमा गम्भीर छलफल हुने पनि बताउनुभयो।
घोषित राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम हो, सम्पूर्ण तयारी भएको छ। त्यसमध्ये मुख्य तयारी भनेको राजनीतिक वैचारिक तयारी नै हो। अध्यक्ष कमरेड यसको निमित्त डकुमेन्ट लेख्दै हुनुहुन्छ। अहिले राष्ट्रिय सम्मेलनको दुईटा विषय नयाँ क्रान्तिकारी विचार निर्माण र नयाँ क्रान्तिकारी पार्टी निर्माण, यसको दुईटा मुख्य दायित्व हो। हामी 64 सालमा सबभन्दा ठूलो पार्टी थियौँ। 70 पछि हामी लगभग 10 वर्ष जति करिब हामी सानो पार्टी भयौँ र संसदीय अभ्यासमा हामीले भएका चिजहरूलाई गम्भीर रूपले समीक्षा गर्छौँ। हामी अलिक फरक ढङ्गको पार्टी निर्माणमा छौँ।
प्रवक्ता महराले सम्मेलन मुख्यत वैचारिक राजनैतिक बहसमा केन्द्रित हुने बताउनुहुँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार गर्ने राजनैतिक दस्तावेजमाथि घनीभूत छलफल हुने जानकारी समेत दिनुभयो। पुष 11 देखि 13 गतेसम्म काठमाडौँको प्रज्ञा भवन कमलादीमा सम्पन्न हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा प्रदेश सल्लाहकार विभाग आयोग ज्येष्ठ मंच भ्रातृ संघ संगठन लगायत 5% मनोनित समेत गरी 1,533 प्रतिनिधि सहभागी हुने माओवादीले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी वैशाख 20 गतेभित्र सबै स्थानीय तहको निर्वाचन गराउने गरी आवश्यक तयारीमा आयोग लागि परेको बताउनु भएको छ। धुलीखेलमा आजदेखि शुरू भएको निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी महिला पत्रकारहरूको कार्यशालामा प्रमुख निर्वाचन आयुक्त थपलियाले जनप्रतिनिधिको 5 वर्ष अवधि जेठ 5 गते पूरा हुन लागेको र हाल स्थानीय तहमा जनप्रतिनिधिको अवधि थप गर्ने व्यवस्था समेत नभएकाले वैशाखभित्र नै निर्वाचन गर्ने गरी तयारी भइरहेको बताउनुभयो। उहाँले स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकार समक्ष सिफारिश गर्ने र 2079 फागुनभित्र सबै प्रदेशको प्रदेशसभा प्रतिनिधि सभा र राष्ट्रपति उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पन्ने कार्यमा आयोग लागिसकेको बताउनुभयो। गोष्ठीमा छापा र टेलिभिजन लगायतका संचार माध्यममा कार्यरत 26 महिला पत्रकारको सहभागिता छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राज्यले सञ्चालनमा ल्याउने सेवा सबै नागरिकको पहुँचमा पुर्याउन विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। मन्त्रालयले आजदेखि सञ्चालनमा ल्याएको एकीकृत एसएमएस गेटवे सेवाको उद्घाटनका अवसरमा मन्त्री कार्कीले सूचना र प्रविधिमा आधारित सबै सेवा नागरिकको पहुँचमा पुर्याउन सके मात्रै सरकारले लक्ष्य अनुसारको प्रतिफल प्राप्त गर्न सक्ने बताउनुभयो। मन्त्री कार्कीले नागरिकलाई पर्याप्त अवसर उपलब्ध गराउन सरकारी निकायहरूको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो।
सूचना र प्रविधिको युगमा हामी कहाँनिर उभिराखेका छौं र सूचना र प्रविधिसँग हाम्रो लक्षित वर्ग जोडिएको छ कि छैन त्यतातर्फ हामीले गम्भीरता साथ विश्लेषण गरेनौं भनेदेखि हामी उद्घाटन गर्छौ समारोह गर्छौ त्यतिमै मात्रै यो सीमित हुन सक्छ। त्यसैले सूचना संचार र प्रविधिसँग लक्षित वर्गलाई जोड्न सकौं र राज्यले जनतालाई सकेसम्म सेवा प्रदान गर्दै जानुपर्दछ, अवसर दिनुपर्दछ र त्यो अवसरबाट समाजले लाभ लिनुपर्दछ र समाजले लाभ लिइसकेपछि राज्य नै लाभान्वित हुन्छ र समाजलाई लाभान्वित गर्नका निमित्त हाम्रा हरेक कदमहरू निर्देशित हुन सकौं।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले सरकारी सेवालाई प्रभावकारी बनाउन प्रविधि र पूर्वाधारको विकासमा मन्त्रालयको ध्यान केन्द्रित रहेको बताउनुभयो। सूचना प्रविधि विभाग मातहत रहने एकीकृत एसएमएस गेटवे प्रणालीले सरकारी कार्यालयहरूले उपलब्ध गराउने सेवाका बारेमा जानकारी दिन सञ्चालन गर्ने एसएमएस सेवालाई एकीकृत गरी सरल र सुलभ बनाउनेछ। नयाँ प्रणालीबाट सेवा सञ्चालन गर्दा हाल सञ्चालित एसएमएस सेवा भन्दा 5 गुणासम्म कम खर्चमा सेवा दिन सकिने सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठले जानकारी दिनुभयो। एकीकृत एसएमएस गेटवे प्रणाली सञ्चालनमा ल्याउन तत्कालका लागि सूचना प्रविधि विभाग, नेपाल टेलिकम, एनसेल, महान्यायाधिवक्ताको कार्यालय, यातायात व्यवस्था विभाग एवं बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालय बीच आजै सम्झौता भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले विभिन्न निकायले नियमावली तथा कार्यविधि आआफ्नै ढंगले बनाउँदा समस्या परिरहेकाले त्यसलाई एकरूपता कायम गर्नुपर्ने आवश्यकता उल्याउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित विधायन व्यवस्थापन गर्ने सम्बन्धी मस्यौदा विधेयकका विषयमा आज आयोजना गरेको छलफलमा मन्त्री बडुले संविधान सम्मत ऐन बनाउँदा पनि धेरै ठाउँमा तोकिए अनुसार हुनेछ भनेर अस्पष्ट कुरा उल्लेख गरिएकाले त्यसतर्फ सुधारको खाँचो रहेको धारणा राख्नुभयो। बैठकमा मन्त्री बडुले यो विधेयक आएमा संघ, प्रदेश तथा स्थानीय तह तीनैवटा सरकारका लागि महत्वपूर्ण गाइडलाइन हुने उल्लेख गर्नुभयो। उहाँले मन्त्रालयबाट विधेयक अघि बढ़ाउने सन्दर्भमा प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकमा समितिका सभापति रामनारायण बिडारीले मन्त्री सचिव फेरिएपछि नियमावली विनियम र निर्देशिका परिवर्तन हुने गरेको यथार्थ रहेको जानकारी गराउनुहुँदै विधेयक तत्कालै अघि बढ़ाउन आग्रह गर्नुभएको थियो। बैठकमा कानून सचिव उदयराज सापकोटाले विधेयक अघि बढ़ाउन सैद्धान्तिक सहमतिका लागि मन्त्री परिषदमा पठाइसकिएको र सहमति प्राप्त भएर आएपछि आवश्यक प्रक्रिया अघि बढ़ने पनि समितिलाई जानकारी गराउनुभयो। बैठकमा समितिका सदस्य राधेश्याम अधिकारी र खिमलाल देवकोटाले विधेयक पारित भए सरकारका लागि मार्ग निर्देशन हुने बताउनुभयो। सरकारले कोरोना विरूद्धको बुस्टर डोज खोप यही पुसको अन्तिमबाट लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ाले विश्व स्वास्थ्य संगठनले मान्यता दिएमा दुवै मात्रा खोप लगाएका अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई पुसको अन्तिमबाट बुस्टर डोज खोप दिने तयारी भइरहेको बताउनुभयो। स्वास्थ्य मन्त्रालयद्वारा आज आयोजित प्रेस ब्रिफिङमा मन्त्री खतिवड़ाले अहिले देखिएको कोरोनाको नयाँ भेरिएण्ट ओमिक्रोनबाट बच्न सरकारले सबै पूर्व तयारी गरिसक्यो जानकारी दिनुभयो।
विश्व स्वास्थ्य संगठनले अनुमति दिएको खण्डमा हामी बुस्टर डोज खोप पनि आउँदो केही समयपछि अर्थात जनवरी पहिलो हप्ता वा पुसको अन्तिमतिरबाट हामी बुस्टर डोजमा जान चाहन्छौं र प्रथम चरणमा फ्रन्टलाइनमा बसेका स्वास्थ्यकर्मी, सुरक्षा निकाय कर्मचारी, त्यसपछि वृद्ध बालबालिका हुँदै हामी क्रमशः सम्पूर्ण नागरिकलाई सम्पूर्ण स्वस्थ जीवन जिउने वातावरण र भाइरसको सुरक्षाको वातावरण सिर्जना गर्ने कुरा यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु र सरकार यसमा सजग छ र तयारी हालतमा पनि भएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
स्वास्थ्य मन्त्री खतिवड़ाले 18 वर्षमाथिका उमेर समूहलाई सरकारले कोविशील्ड र भेरोसेल खोप र 12-17 वर्षसम्मका उमेर समूहलाई मोडर्ना र फाइजर खोप लगाइरहेको बताउनुभयो। मोडर्ना र फाइजर खोप यही पुस 4 गतेदेखि विभिन्न विद्यालयमा खोप केन्द्र बनाई विद्यार्थी सहित विद्यालय वरिपरि भएका किशोर किशोरीलाई समेत लगाउने व्यवस्था गरिएको मन्त्री खतिवड़ाले बताउनुभयो। कोरोना भाइरसको नयाँ भेरिएण्ट ओमिक्रोनबाट बच्न दक्षिण अफ्रिका सहित 9 देशमा हवाई उडान रोक लगाइ त्यसबीचमा ट्रान्जिटमा रहेका 7 दिनसम्म क्वारेन्टाइनमा राखिएको, स्थलमार्गबाट आउनेलाई विभिन्न ठाउँमा हेल्थ चेक गर्ने कार्य जारी रहेको समेत मन्त्री खतिवड़ाले बताउनुभयो। नेपालमा कोरोना भाइरसको नयाँ भेरिएण्ट ओमिक्रोन आज थप 1 पुष्टि भएको छ। विदेशबाट आएका 58 वर्षीय 1 पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिनुभयो। सहप्रवक्ता अधिकारीका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका अन्यलाई कन्ट्याक्ट ट्रेसिङमा राखिएको छ। यसअघि मंगिर 20 66 वर्षीय विदेशी नागरिक र उहाँको सम्पर्कमा रहेका 71 वर्षीय व्यक्ति गरी 2 ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। यसै नेपालमा आज थप 236 कोरोना संक्रमण पुष्टि भएको छ। गएको 24 272 संक्रमण मुक्त भएका छन्। यसै आज थप 2 कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका एक दम्पतिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा 56 वर्षीय रामकुमार सुवेदी र उहाँकी पत्नी 52 वर्षीय माधवी सुवेदी रहेका छन्। माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आज जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा बोलाउनु भएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ। आयोगको आज अपरान्ह 3 बजे बस्ने भनिएको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी उपत्यका बाहिर रहनु भएको हुनाले बैठक स्थगित गरिएको न्याय परिषदका प्रवक्ता मान बहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भारतसँग सीमा जोडिएको बाँकेको नेपालगंज स्थित जमुनाहा नाकामा नेपाल भित्रिने यात्रुहरूको चेक जाँचमा कडाई गरिएको छ। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिनबाट रोक्न नाकामा राखिएको हेल्थ डेस्कलाई थप सशक्त बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
नेपाल भारत सीमानाका पूर्ण रूपमा खुले पनि नेपालगंजको जमुनाहा नाका स्थित हेल्थ डेस्कका कर्मचारीहरूले भारतबाट आउने मानिसहरूको निरन्तर एन्टिजेन परीक्षण गर्दै आएका छन्। हेल्थ डेस्कमा कार्यरत अहेब सावित्री कुमारी शर्मा हेल्थ डेस्कमा नेपालगंज उपमहानगरपालिकाको स्वास्थ्य शाखाबाट दैनिक 8 देखि 12 जना स्वास्थ्य कर्मी खटिँदै आएका छन्। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन विश्वका विभिन्न ठाउँमा फैलिएपछि भने थप तदारूकताका साथ काम गरिरहेको हेल्थ डेस्कमा कार्यरत कर्मचारीहरू बताउँछन्। सिनियर अहेब रामबहादुर शाही
दैनिक हाम्रो 500-600 लिएर कहिले त 1000 पनि नाग्छ एन्टिजेन चाहिँ हामीले तदारूकताका साथ काम गरिरहेका
छौँ। ओमिक्रोन प्रभावित क्षेत्रबाट आएका मानिसहरूलाई पहिचान गरी प्रहरीले हेल्थ डेस्कमा पठाउने गरेको छ। इलाका प्रहरी कार्यालय जमुना का इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर विष्ट
लखनऊ अन्तर्राष्ट्रिय स्तरको एयरपोर्ट ग्राउन्ड भएको कारणले गर्दा त्यहाँबाट आउने नेपाली अथवा भारतीय नागरिक जो भए पनि हामीले यो नाकामा रोकेर उहाँहरूको गन्तव्य स्थानलाई फाइन्ड आउट गरेर उहाँहरूलाई यो ठाउँमा ल्याएर एन्टिजेन परीक्षण गरेर मात्र यहाँबाट माथि पठाउने काम गरेका छन्।
भारतबाट आउनेलाई एन्टिजेन परीक्षण गरेर प्रवेश गर्न दिइए पनि दक्षिण अफ्रिका हुँदै स्थल मार्ग भएर आउने नागरिकलाई भने पूर्ण रूपमा रोक लगाइएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री
दक्षिण अफ्रिकाबाट आउने अथवा त्यो चाहिँ ट्रान्जिट भएर आउने कोही चाहिँ विदेशीहरू छन् त्यस्तो भने त्यस्ता व्यक्तिहरूलाई चाहिँ अहिले आउन त्यही नै गरिरहेको छौँ। खुला सिमाना भएको कारण र सहज रूपमा आवत जावत हुने भएको कारणले गर्दाखेरि छिटो फैलिन सक्छ भनेर हामी चाहिँ सतर्कतै गर्दा छौँ।
नेपाल भारत सीमा नाकाहरूमा पहिले नै सतर्कता अप्नाउन सकिए ओमिक्रोनको जोखिमलाई पनि कम गर्न सकिने स्वास्थ्य कर्मीहरूको विश्वास छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृत भाषाका 2 पुस्तक कारिकार्थ प्रकाशः र पाणिनीय शिक्षाको लोकार्पण गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज एक कार्यक्रमका बीच नेपाल संस्कृत विश्वविद्यालयका उप प्राध्यापक डाक्टर प्रकाश तिवारीद्वारा लेखिएका 2 कृति लोकार्पण गर्नुभएको हो। संस्कृत भाषामा पाणिनीय व्याकरणलाई सर्वोत्कृष्ट व्याकरण मानिन्छ। यही व्याकरण विषयमा विद्यावारिधि गरेका तिवारीले संस्कृत व्याकरण सम्बद्ध ग्रन्थको रचना गर्नुभएको हो। स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको सरोकारवालाहरूले बताएका छन्। दलित महिला केन्द्र नेपालले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले गएको निर्वाचनमा स्थानीय तहमा निर्वाचित महिलाले गरेका राम्रा कामहरू समाचार बन्न नसकेको बताउनुभयो। कार्यक्रममा वरिष्ठ पत्रकार बबिता बस्नेतले अहिले उपप्रमुखका रूपमा रहेका 97% महिलाले प्रमुखको जिम्मेवारी सम्हाल्न सक्ने गरी नेतृत्व विकास गरेको बताउनुभयो। त्यस्तै लैंगिक विश्लेषक तथा वरिष्ठ पत्रकार आरती चटौतले जननिर्वाचित महिलाले समेत विभिन्न खाले हिंसा भोग्नु परेको उल्लेख गर्नुहुँदै समग्रमा उहाँहरूको नेतृत्व सफल भएको बताउनुभयो। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुक येमनलाई दिँदै आएको सहयोग कटौती गरेको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम WFPले एक वक्तव्य जारी गरी येमनलाई सहयोग गर्न बजेट अभाव भएकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपील गर्दै अहिलेलाई दिँदै आएको सहयोग कटौती गरिएको जनाएको हो। सहयोग कटौती गर्दा येमनमा खाद्य संकट पर्ने खतरा हुँदाहुँदै पनि आफूहरू कटौती गर्न बाध्य भएको वक्तव्यमा उल्लेख छ। येमनमा सन् 2014 देखि साउदी अरबको सहयोगमा रहेको सरकारी पक्ष र इरानको सहयोगमा हुथी विद्रोही बीच गृहयुद्ध चलिरहेको छ। द्वन्द्वका कारण ठूलो जनधनको क्षति हुनुका साथै त्यहाँ खाद्य संकट रहेको छ। युरोपेली राष्ट्रहरूले कोरोना भाइरसको नयाँ रूप ओमिक्रोन फैलिएसँगै विभिन्न खालका प्रतिबन्धहरू लगाउन थालेका छन्। जर्मनी र पोर्चुगलले क्रिसमस पछि थप प्रतिबन्धहरू लगाउँदै सामाजिक दूरी बढ़ाउने प्रावधान लागू गर्ने भएका छन्। ओमिक्रोन तीव्र रूपमा फैलिँदा अस्पतालहरूले चाप ठेक्न नसक्ने अवस्था आउनेतर्फ विश्व स्वास्थ्य संगठनले सबै राष्ट्रलाई सजग गराएको छ। जर्मनीले यही 28 तारीकपछि 10 जना भन्दा बढ़ी मानिसको जमघट हुन नदिने र रात्रि क्लबहरू बन्द गर्ने भएको छ। म्यानमारमा पहिरोमा परि 100 भन्दा बढ़ी बेपत्ता भएका छन्। म्यानमारको उत्तरी क्षेत्रमा पहिरोमा परि खानीमा हराइरहेका 25 जना मजदूरहरूको प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ भने बेपत्ताहरूको खोजीका लागि 200 जना प्रहरी परिचालन गरिएको म्यानमार सरकारले जनाएको छ। पहिरोमा परि एकजनाको मृत्यु भएको र बेपत्ता हुनेमा खानीमा काम गरिरहेका मजदूरहरू रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले मुलुकमा आयात बढ़दा तरलताको समस्या देखिएकोले आयातमा केही कड़ाई गरिएको बताउनु भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार काठमाडौँमा आयोजना गरेको आर्थिक पत्रकारहरू संघको अन्तर्क्रिया कार्यक्रममा गवर्नर अधिकारीले अर्थतन्त्रको पुनरुत्थान राम्रो रूपमा अघि बढ़ेको उल्लेख गर्दै विलासिताका सामानको आयातमा कड़ाई गर्ने सरकारको नीति अनुसार राष्ट्र बैंकले तत्कालीन र दीर्घकालीन रणनीति मार्फत आयात नियन्त्रणको उपाय अवलम्बन गरेको बताउनुभयो। कार्यक्रममा वर्तमान आर्थिक अवस्था र चालिएका नीतिगत कदमहरू विषय कार्यपत्र प्रस्तुत गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले चालू आर्थिक वर्षको 4 महिनामा कर्जा र निक्षेपको दर बढ़ेको, मंगिरमा प्रत्येक दिन 6.5 अर्बको आयात भएकोमा पुसको पहिलो हप्ता आयात घटेर 6.25 अर्बमा झरेको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिप्युटी गवर्नर नीलम ढुंगाना तिमिल सिन्हा, नेपाल बैंकका संघका अध्यक्ष अनिल कुमार उपाध्याय लगायतका वक्ताहरूले मुलुकको आर्थिक अवस्थाको सुधारका लागि नेपाल राष्ट्र बैंकले चाल्नुपर्ने कदमका बारेमा विभिन्न सुझावहरू दिनुभएको थियो। नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो 4 महिनामा 10 उद्योगहरूलाई विद्युत आपूर्तिका लागि करिब 150.5 मेगावाटको लोड स्वीकृति प्रदान गरेको छ। 7 उद्योगहरूलाई करिब 111 मेगावाट विद्युत उपलब्ध गराउन ग्रिड प्रभाव अध्ययन गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। हाल 5 उद्योगहरूले माग गरेको करिब 98.8 मेगावाटको जीआईएसको काम प्रक्रियामा रहेको पनि प्राधिकरणले जनाएको छ। लोड स्वीकृति, जीआईएस सम्पन्न र प्रक्रियामा रहेका मागका आधारमा उद्योगहरूमा थप करिब 360 मेगावाट विद्युत खपत हुने देखिएको प्राधिकरणले उल्लेख गरेको छ। बुधबार नेपाली शेयर बजारमा भएको कारोबार उत्साहजनक देखिएको छ। यो साताको पहिलो कारोबार दिन सोमबार घटेको बजार मंगलबारबाट भने बढ्न शुरू भएको हो। मंगलबार 56.73 अङ्कले बढेको शेयर बजार बुधबार भने 92.16 अङ्कले वृद्धि भएको छ। यो वृद्धिसँगै बजारको परिसूचक 2507.70 अङ्कमा पुगेको छ। बुधबार कुल 233 कम्पनीका 55,997 कारोबारहरूबाट 4,52,33,38,000 रूपियाँका शेयरहरूको किनबेच भएको छ। ताप्लेजुङमा अलैची जोनको क्षेत्र विस्तार भएको छ। जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कार्यान्वयनमा आएसँगै अलैचीको क्षेत्र विस्तार गरिएको हो। जिल्लाको 9 स्थानीय तह मध्ये सुरुमा फुङलिङ नगरपालिका सहित 7 स्थानीय तहमा अलैची जोन कार्यक्रम लागू गरिएको थियो।
अब खेलकुद समाचार अजय बमबाट।
बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्टर जोन पुरूष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत पुरूषतर्फको खेल तालिका परिवर्तन भएको छ। मालदिवसले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि पुरूषतर्फको खेल तालिका परिवर्तन भएको हो। पुरूषतर्फ 4 टीमले मात्र प्रतिस्पर्धा गर्ने भएका छन्। पुरूषमा आयोजक बंगलादेश, नेपाल, श्रीलंका र उज्बेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्। खेल तालिका परिवर्तन भएसँगै नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने भएको छ। नेपाल र बंगलादेश बीचको खेल बिहिबार हुनेछ। त्यस्तै नेपालको दोस्रो खेलमा उज्बेकिस्तान र अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ नेपालले बिहिबार श्रीलंका विरूद्ध खेल्नेछ। शहीद स्मारक ए डिभिजन लीगको 5 चरणको समाप्तिमा मनाङ मर्स्याङ्ती क्लबले एकल अग्रता बनाएको छ। शीर्ष स्थानको दौडानमा रहेको अन्य टोली बराबरीमा रोक्ने र आफूले जितको सिलसिलालाई निरन्तरता दिएपछि मनाङले दोस्रोको टोलीसँग 2 अङ्कको स्पष्ट अग्रता बनाएको छ। 7 चरणको समाप्तिमा एएफसी लाइसेन्स प्राप्त 4 क्लब मध्ये माथिल्लो स्थानमा रहने टोलीले एएफसी कप छनौट खेल्ने भएकाले पनि मनाङलाई 5 चरणको नतिजाले फाइदा पुगेको छ। यद्यपि 2 चरणको खेल अझै बाँकी रहेकाले दोस्रो स्थानमा मसिन्द्र फुटबल क्लब र तेस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबको सम्भावना पनि बाँकी छ। पहिलो पटक ए डिभिजन लीग पोखरा आयोजना गर्नका लागि मनाङले पहल लिएको थियो। त्यही क्रममा 5 चरणको खेलमा मनाङले पुलिसलाई 3-1 गोलले पराजित गरेको थियो। त्यसैता पाँचौं चरणका अन्य खेलमा आर्मीले सादो बाटो युथ क्लबसँग 1-1 बराबरी रोक्यो। त्यस्तै मसिन्दरले संकटा क्लबसँग बराबरी खेलेको थियो। पाँचौं चरणका 7 खेलमा 4 खेलमा हार जितको नतिजा निस्कँदा 3 खेल भने बराबरीमा टुङ्गिएका थिए। पाँचौं चरणमा मनाङसँगै जाउलाखेत युथ क्लब, हिमालयन शेर्पा र एफएफ क्लबले पहिलो जित दर्ता गराए। जाउलाखेतले च्यासल युथ क्लबलाई 1-0, शेर्पाले ब्रिगेड बोइज क्लबलाई र एफएफले फ्रेन्च क्लबलाई समान 3-1 हराए। अर्को खेलमा भने 3-स्टार र एनआरटीले गोलरहित बराबरी खेले।
अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पुनर्निर्माणका बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन। आगामी वैशाख 20 गतेभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको भनाई। कोरोना भाइरस विरूद्धको दुवै खोप लगाएकाहरूलाई यही पुसको अन्तिमबाट बुस्टर डोज खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी। र विश्व खाद्य कार्यक्रमद्वारा द्वन्द्वग्रस्त मुलुक यमनलाई दिँदै आएको सहयोगमा कटौती। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।